यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म श्रेया नेपाल। शुरूमा प्रमुख समाचार। कानूनी शासन र मानवाधिकारको प्रवर्धनका लागि कानून शिक्षालाई प्राथमिकता दिनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। वर्तमान संविधान सबै नेपालीका लागि स्वीकार्य रहेको तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमाङको भनाई। आर्थिक विधेयक 2079 राष्ट्रिय सभामा बहुमतले पारित। मुलुक र जनताप्रति गम्भीर र संवेदनशील हुन कांग्रेस नेताहरूद्वारा सरकारलाई सुझाव। र दक्षिणी युक्रेनको ओडेसामा रूसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा 21 जनाको मृत्यु। र रूस युक्रेन युद्धबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच टेलिफोन वार्ता।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रिय सभाको हिजोको बैठकले आर्थिक विधेयक 2079 बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले आर्थिक विधेयकमाथिको दफावार छलफल बहिष्कार गर्नुभएको थियो। बैठकले औषधि तेस्रो संशोधन विधेयक 2079 पनि पारित गरेको छ। बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले पेश गर्नुभएको औषधि तेस्रो संशोधन विधेयक 2079 र स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक 2079 सर्वसम्मतिले पारित भएको हो। राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रेणु कुमारी यादवले पेश गर्नुभएको रेलवे विधेयक 2079 पनि सर्वसम्मतिले पारित भएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 20 गते दिउँसो 1 बजे पुनः बस्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले कानून शिक्षालाई समय सापेक्ष, व्यवहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउनु पर्ने बताउनु भएको छ। नेपाल ल क्याम्पस को स्थापना दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले कानूनको शासन, मानवाधिकार र नैतिक शिक्षाको प्रवर्धनमा कानून शिक्षाको भूमिका उल्लेख रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउन मुलुकमा कानूनको छुट्टै विश्वविद्यालय स्थापनाका लागि पहल गर्नुपर्नेमा जोड़ दिनुभयो।
मुलुकलाई आवश्यक पर्ने नयाँ युगको नयाँ चुनौतीहरूको सामना गर्न सक्ने दक्ष कानूनी जनशक्ति उत्पादन गर्नका लागि आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरूको विकास गर्दै कानूनी शिक्षालाई युग सापेक्ष बनाउने अगाडि लैजान अति आवश्यक छ। यस विषयमा नेपाल सरकार र सरकारवाला निकायहरूले समयले गम्भीरतापूर्वक विचार गर्दै मुलुकमा कानूनको विषयको अध्ययन, अध्यापन र अनुसन्धान अझै उन्नत बनाउन कानून विश्वविद्यालयको अवधारणामा पर्याप्त छलफल र बहस सुरु हुने मैले अपेक्षा लिएको छु।
राष्ट्रपति भण्डारीले कानूनी शिक्षा नै कानूनी शासन स्थापनाको लागि प्रमुख आधार भएकाले संविधान र कानूनको बारेमा समाजमा जनचेतना अभिवृद्धि गर्न, संविधान तथा कानूनको परिपालना र कार्यान्वयन गर्न गराउनमा कानूनका प्राध्यापक तथा विद्यार्थीहरूको भूमिका अहम हुने धारणा राख्नुभयो। समारोहमा कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपालिकामा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै न्यायपालिकाको सुदृढीकरणमा सबै कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले मानिसमा नैतिक आचरणको विकासका लागि विद्यालय तहको पाठ्यक्रममा कानून र नैतिक शिक्षा समावेश गर्नुपर्ने धारणा राख्नुभयो। तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमाङले नेपालको वर्तमान संविधान जनताद्वारा जारी भई सर्वस्वीकार्य समेत भइसकेको बताउनुभयो। समारोहमा नेपाल ल क्याम्पसका प्रमुख डाक्टर डीएन प्रराजुलीले क्याम्पसले पर्याप्त भौतिक संरचना र दक्ष जनशक्तिको अभाव झेलिरहेको भन्नुहुँदै यसको क्षमता विस्तार गरी कानूनको छुट्टै विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। समारोहमा संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेवाङ र प्राध्यापक डाक्टर सूर्य प्रसाद सुवेदीलाई नेपाल ल क्याम्पस स्वर्ण सम्मानद्वारा सम्मान गरिएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दूरसंचार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन सरकारका तर्फबाट आफू प्रतिबद्ध रहेको बताउनु भएको छ। नेपाल दूरसंचार राष्ट्रिय कर्मचारी संगठन एनटिनको 9 केन्द्रीय परिषदको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले विगतमा वार्षिक 17 अर्ब राजस्व संकलन गर्ने संस्था 7 अर्बमा सीमित हुनु समीक्षाको विषय बनेको बताउनुभयो। उहाँले दूरसंचार सेवाको गुणस्तर सुधारमा नीतिगत व्यवस्था गर्न सरकार तयार रहेको बताउँदै यसको सुधारमा सबै पक्षको सहयोग आवश्यक रहेको स्पष्ट पार्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले सबै मिलेर मुलुकलाई 10 वर्षभित्र समृद्ध मुलुक बनाउनुको विकल्प नरहेको भन्दै यसका लागि सबैले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो।
हामी सबै मिलेर 10 वर्षभित्रमा देशलाई समृद्ध बनाउने बाटोमा हामीसँग हिँड्नुको आवश्यक छ। त्यो बाटोमा हिँड्नका लागि तपाईँहरू जुन संस्थामा हुनुहुन्छ तपाईँहरूको धेरै महत्त्वपूर्ण भूमिका छ। तपाईँहरूको अनुभव, योग्यता र क्षमतामाथि विश्वास छ। हामी कसैलाई विभेद गर्दैन, आस्थाको आधारमा हामी विभेद गर्दैन। हामी कर्तव्य पथमा समर्पणका साथ अगाडि बढौँ, यो आजको हाम्रो आवश्यकता छ। यसमा यदि अर्कोलाई दोषारोपण गरेर आफ्नो उत्तरदायित्व पन्छाएर मात्रै यो कर्तव्य गर्नुपर्छ।
संचार तथा सूचना प्रविधि मन्त्री कार्कीले पेशागत हकहित र संगठनलाई मर्यादित बनाएर लैजाने विश्वास दिलाउँदै राजनीतिक आस्थाका आधारमा कसैमाथि भेदभाव नहुने धारणा राख्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल टेलिकम संचालक समितिका अध्यक्ष डाक्टर वैकुण्ठ अरियालले दूरसंचार सेवाको गुणस्तर वृद्धिमा संचालक समिति, व्यवस्थापन र कर्मचारी बीचको सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा विभिन्न संघ संगठनका अध्यक्षहरूले परिषद सफलताको शुभकामना दिँदै नेपालको दूरसंचार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिकामा रहने कर्मचारीको वृत्ति विकास र मनोबल बढ़ाउन संचालक समिति र सरकारले उदासीनता देखाएको आरोप लगाउनुभयो। गृहमन्त्री बालकृष्ण खाँडले उदयपुरको बेलका नगरपालिका 8 डुम्रेकोट लाहुरे खोचमा कोशी नदीले कटान शुरू गरेपछि धनजनको क्षति नहुने गरी रोकथाममा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ। गृहमन्त्री खाँडले गृह सचिव टेकनारायण पाण्डे, सिंचाई सचिव सागर राई, नेपाल प्रहरीका महानिरीक्षक धीरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अरियाल, जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्य, सशस्त्र प्रहरी बलका प्रदेश एक कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी लगायतलाई टेलिफोन गरी तत्काल कटान रोकथाममा जुट्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ। सो निर्देशन लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय मिलेर कोशीले कटान शुरू गरेको स्थानमा तारजालीमा ढुंगा भर्ने र बालुवा बोरामा भरेर कटान रोक्ने कार्य गरिरहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिनुभयो। नेपाली कांग्रेसका नेताहरूले जनताको आवश्यकता र अपेक्षा अनुरूप अघि बढ़न सरकारलाई सुझाव दिनुभएको छ। काठमाण्डुमा हिजो आयोजित कार्यक्रममा नेताहरू डाक्टर शेखर कोइराला, महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु लगायतले सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस जनताप्रति थप उत्तरदायी र जवाफदेही हुनुपर्ने बताउनुभयो। नेता डाक्टर शेखर कोइरालाले कांग्रेस नेतृत्व कांग्रेसका मतदाता र जनताप्रति संवेदनशील हुन नसके मुलुकको हित हुन नसक्ने बताउनुभयो। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष 2079-80 लागि आर्थिक विधेयक पारित गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको नगरसभाको 11 अधिवेशनले आगामी आर्थिक वर्षका लागि विधेयक पारित गरेको हो। विधेयकमा सम्पत्ति कर, भूमि कर, बहाल कर, व्यवसाय कर, जड़ीबुटी, कबाड़ी र जीवजन्तु कर, सवारी साधन जस्ता शीर्षकका कर सम्बन्धी व्यवस्था रहेको छ। यस्तै विज्ञापन कर, मनोरञ्जन कर, सवारी साधन, पार्किङ शुल्क, सेवा शुल्क, पर्यटन शुल्क, विभाज्य कोष, घर जग्गा रजिस्ट्रेशन शुल्क, राजस्व तथा शुल्क संकलन कार्यविधि लगायत व्यवस्था रहेका छन्। पूँजीगत लगानी, व्यवसायको प्रकार र आर्थिक कारोबारका आधारमा व्यवसाय करको दर सम्बन्धी व्यवस्था रहेको छ। यसमा नौ क्षेत्रका व्यवसाय अन्तर्गतका 396 वटा व्यवसायको दर उल्लेख गरिएको छ। मध्य प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढ़ीबाट हुन सक्ने मानवीय भौतिक तथा प्राकृतिक विपदबाट क्षति न्यून गर्न संघ प्रदेश र स्थानीय तह सरकारको समन्वयमा विपद व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्ने बताउनु भएको छ। मध्य प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा धनुषा तथा सिराहा जिल्लाको सीमानामा पर्ने बन्दीपुर स्थित कमला ब्यारेजमा हिजो आयोजित प्रदेश स्तरीय विपद व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन अनुगमन गर्दै मुख्यमन्त्री श्री राउतले मनसूनमा बाढ़ी तथा डुबान, गर्मीमा आगलागी र चिसो मौसममा अत्यधिक चिसोका कारण सबैभन्दा बढ़ी प्रभावित हुने मध्य प्रदेश भएकाले तीन तहको सरकारको सहभागितामा विपद व्यवस्थापन प्राधिकरण गठन गरेर उद्धारको कार्यमा लाग्न सके क्षति न्यून गर्न सकिने बताउनुभयो। उहाँले यसका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली समक्ष यस सम्बन्धी प्रस्ताव समेत पेश गरेको जानकारी दिँदै तीनवटै सुरक्षाकर्मीको सहभागिता मा भएको यो विपद व्यवस्थापन अभ्यासबाट आउने दिनमा बाढ़ी तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ वेकेसिन सूचना र सन्देश।
सामाजिक सुरक्षा कोषमा सहभागी बनाऊ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डुको सुन्धारामा पुगेर जगन्नाथ रथ यात्राको अवलोकन गर्नुभएको छ। नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघले आयोजना गरेको रथयात्रामा सहभागी हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गर्नुभयो। शहरी विकास मन्त्री मेटमणी चौधरीले राजनैतिक सहमतिका आधारमा संघ र प्रदेश सभा निर्वाचनको मिति घोषणा हुने बताउनु भएको छ। दाङको लमहीमा हिजो संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै मन्त्री चौधरीले आउँदो मंगिरमा निर्वाचन गर्ने गरी छलफल भइरहेको बताउनुभयो। मन्त्री चौधरीले निर्वाचनबारे दलहरूबीच सहमति भएको र सरकारले केही दिनमा निर्वाचनको मिति घोषणा गर्ने बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा हिजो संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्राध्यापक श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिको गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै राष्ट्रपति भण्डारीले तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको प्रवक्ता आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको संघीय संरचनामा जानुपर्नेमा जोड़ दिनुभएको छ। राप्रपा नेपाल कर्णाली प्रदेश कार्य समितिद्वारा सुर्खेतमा हिजो आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेश बाहेक संघ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताउनुभयो। संघ र प्रदेश तहको निर्वाचन घोषणाको तयारी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले स्वदल दर्ता गर्ने निर्णय गरेको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो। पूर्व संचारकर्मी रवि लामिछानेको नेतृत्वमा उक्त दल दर्ता भएको हो। दल दर्ताको निवेदन आयोगमा परेदेखि स्वतन्त्र रहेकाहरूले सो दलको नाममा विरोध जनाउँदै आउनु भएको थियो। सो दलको विरूद्धमा सर्वोच्चमा रिट दर्ता भए पनि रिटबारे सुनवाई नभएपछि आयोगले हिजो दल दर्ता गरेको हो। काठमाडौँ उपत्यकामा थप तीनजनामा हैजा देखिएको छ। हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो संख्यासँगै काठमाण्डु उपत्यकामा 17 जनामा हैजा पुष्टि भएको जनाएको छ। तीमध्ये 12 पुरूष र 5 महिला छन् भने 5 जनाको उपचार भइरहेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। वर्षेनी बाढ़ी र डुबानबाट प्रभावित कैलालीको टीकापुर नगरपालिकाले यस वर्ष मनसून आउनु पूर्व नै आर्थिक भौतिक र व्यवस्थापकीय तयारी गरेको छ। कर्णाली पथरैया र मोहना नदीले डुबान कटान र बगानको समस्या निम्त्याइरहेको टीकापुरमा पूर्व तयारीले विपद नियन्त्रण र न्यूनीकरणमा सहयोग पुग्ने नगरपालिकाको अपेक्षा छ। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
वर्षेनी बाढ़ी र डुबानबाट प्रभावित हुने कैलालीको टीकापुर नगरपालिकाले यस वर्ष मनसून आउनु पूर्व नै आर्थिक भौतिक र व्यवस्थापकीय तयारी गरेको छ। टीकापुरमा कर्णाली नदी पथरैया नदी र मोहना नदीले डुबान कटान र बगानको समस्या निम्त्याइरहेको छ। विपदपूर्व तयारीमा टीकापुर नगरपालिकालाई विभिन्न साझेदारहरू नेपाल रेडक्रस सोसाइटी डब्ल्यूडब्ल्यूएफ सेवक नेपाल सीएसडीआर बाँके सीएसएसटी धनगढ़ी लगायतका संस्थाहरूले पनि सहयोग गरेका छन्। नगरपालिकाले नदी तटीय क्षेत्रमा वर्षेनी डुबान हुने र बाढ़ी पस्ने भएकाले त्यहाँका नागरिकलाई लक्षित गरी विद्युत शौचालय धारा लगायतका सुविधा सहितका उच्च घर निर्माण गरेको छ। केही वर्ष अघि गैर सरकारी क्षेत्रबाट निर्माण कार्य भए पनि पछिल्ला वर्षहरूमा नगरपालिकाले आवश्यक ठाउँमा आफ्नै बजेटले पनि उच्च घर बनाइरहेको छ। नगरपालिकाका इन्जिनियर नवीन ओझा:
घरहरू पहिला बनेको आठमा दुईटा आठमा तिनटा नगरपालिकाले बनाएको 4 वटा हाम्रो फर्तीपुर भरतापुर भगवानपुर अनि एउटा जिया नगरपालिका र एनसीसीएससी भन्ने प्रोजेक्टको दुईटैको लगानीमा बनेको।
विपद आउने बित्तिकै विस्थापितलाई राहत सामग्री दिनुपर्ने र संरचना भत्किएका स्थानमा तत्काल पुननिर्माण गर्नुपर्ने भएकाले नगरपालिकाले विपद व्यवस्थापन कोषको पनि व्यवस्था गरेको छ। आर्थिक वर्ष 2078-79 अन्त्यसम्म 92,65,000 मौजदात रहेको सो कोषमा आर्थिक वर्ष 2079-80 बजेटमा थप 1,50,00,000 विनियोजन गरिएको छ। टीकापुर नगरपालिकाले सञ्चालनमा ल्याएको आपतकालीन कार्य सञ्चालन केन्द्र पनि मनसून सक्रिय भई बाढ़ी डुबानको समस्या आउन थालेमा 24 घण्टा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको नगरपालिकाको विपद व्यवस्थापन शाखाले जनाएको छ। नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक बलिराम चौधरी:
टीकापुर नगरपालिकाले जुन बाढीसँग जुझ्नको लागि पूर्व तयारीहरू गरिसकेको छ, बाढी आउनुभन्दा पहिला के गर्दा बेटर हुन्छ भन्ने कुराहरू, धन विकासका कुराहरू भए, योजना युथ साइडहरूले काटे रूपको बाढ फाट्ने कुराहरू भए, हामी कर्मिक रूपमा चाहिँ अगाडि बढिरहेको छौँ।
टीकापुरमा 2,238 परिवार संकटासन्न अवस्थामा छन् भनी पहिचान गरिएको छ। नगरपालिकाले खोज उद्धार र पुनस्थापनका लागि आवश्यक पर्ने 52 सोलर लाइट 50 लाइफ ज्याकेट 11 हाते माइकहरू 5 व्हील चेयर गरी 54 प्रकारका सामग्री पनि एउटा कन्टेनरमा राखेको छ। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
इलाममा जीप दुर्घटना हुँदा 11 यात्रु घाइते भएका छन्। ताप्लेजुङबाट झापातर्फ गइरहेको जीप दुर्घटना हुँदा 11 घाइते भएका छन्। इलाम नगरपालिका एक स्थित मिल गोलाई नजिक भएको दुर्घटनामा जीपमा सवार 11 मध्ये 4 अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोन वार्ता भएको छ। रूस र युक्रेन युद्धका बारेमा नै उहाँहरूको कुराकानी केन्द्रित रहेको दुवैतर्फका अधिकारीहरूले जनाएका छन्। कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्ता मार्फत नै युक्रेनसँगको विवाद अन्त्य गर्न पुटिनलाई आग्रह गर्नुभएको थियो। उहाँले वार्ताको माध्यमबाट नै समस्याको समाधान गर्नुपर्ने सुझाव आफूले शुरूदेखि नै राख्दै आएको र अहिले पनि त्यही अडानमा रहेको स्पष्ट पार्नुभएको थियो। यसैबीच रूसको पछिल्लो क्षेपयास्त्र आक्रमणमा युक्रेनमा 21 मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। युक्रेनको दक्षिणी भाग उडेसा क्षेत्रमा रूसले आक्रमण गरेको हो। रूसले पछिल्ला हप्ता दर्जनौं क्षेपयास्त्र युक्रेनी शहरमा प्रहार गरेको छ। भारतको मणिपुरको नोनी जिल्लामा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर 14 व्यक्तिको मृत्यु भएको छ भने अन्य थुप्रै फँसेको आशंका गरिएको छ। भग्नावशेषबाट 23 निकालिएको छ, जसमा 14 मृत्यु भएको थियो। त्यसै गरी अन्यको खोजी जारी छ। कति पुरिएका छन् भन्ने यकिन भएको छैन, तर हालसम्म गाउँले सेना र रेलवे कर्मचारी मजदूर सहित 60 मृत्यु भएको हुन सक्ने बताइएको छ। रातभर खोजी तथा उद्धार कार्य जारी रहेको र घटनास्थलमा सघाउन डोजर लगायतका इन्जिनियरिङ उपकरणलाई परिचालन गरिएको भारतीय संचार माध्यमले जनाएका छन्। अब खेल समाचार। 12 अछाम जिल्ला स्तरीय राष्ट्रपति रनिङ सेल तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता शुरू भएको छ। प्रतियोगिता जिल्लाको मल्लेख गाउँपालिकाको नन्देश्वरी माविको खेल मैदानमा शुरू भएको हो। जिल्ला खेलकुद विकास समितिको आयोजना र मल्लेख गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको सह आयोजनामा शुरू भएको प्रतियोगितामा जिल्लाका 10 स्थानीय तहबाट छनौट भएका विद्यालय तहका खेलाड़ीहरूको सहभागिता रहेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दक्षिण एसियाली राष्ट्र पाकिस्तान फुटबल फेडरेशन पीएफएफ माथिको प्रतिबन्ध फुकुवा गरेको छ। फिफाले एक विज्ञप्ति निकाल्दै 15 महिनापछि पाकिस्तान फुटबलमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको हो। फिफाले सन् 2021 अप्रेलमा पीएफएफमा तेस्रो पक्षको अनावश्यक हस्तक्षेप भएको भन्दै प्रतिबन्ध लगाएको थियो। अब आर्थिक समाचार।
नेपाल विद्युत प्राधिकरणले एक महिनाको अवधिमा भारतीय ऊर्जा बजारमा 1,72,30,00,000 रूपियाँको विद्युत बिक्री गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत 19 जेठबाट भारतीय ऊर्जा बजारमा बिक्री गरेको थियो। शुरूमा दुईवटा विद्युत गृहको 39 मेगावाट विद्युत दैनिक रूपमा भारतीय बजारमा बिक्री गरिएको थियो। त्यसपछि 27 जेठबाट दैनिक रूपमा 364 मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ। नेपाल विद्युत प्राधिकरणले भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणबाट 6 जल विद्युत आयोजनाबाट उत्पादित विद्युतलाई स्रोत मानि 364 मेगावाट विद्युत भारतीय बजारमा बिक्री गर्न स्वीकृति पाएको थियो। जून महिनामा 17,81,91,000 युनिट भारतीय बजारमा बिक्री गरिएको छ। प्राधिकरणले यस अवधिमा भारतमा बिक्री गरेको विद्युतबाट सम्पूर्ण शुल्कहरू कटाएर खुद 1,72,30,00,000 रूपियाँ कमाएको जनाएको छ। जून महिनामा प्रतिस्पर्धी बजारमा बिक्री गरिएको विद्युतको औसत मूल्य प्रति युनिट 9,67 रूपियाँ रहेको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जून महिनामा निर्यात गरिएको विद्युतको परिणाम र त्यसबाट प्राप्त भएको बिक्री मूल्यलाई हेर्दा भारतसँगको विद्युत व्यापार प्रभावकारी रूपमा अघि बढ़ेको बताउनुभयो। नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले सार्क क्षेत्रमा साझा मुद्राको अवधारणा अघि बढ़ाउनु पर्ने बताउनु भएको छ। गवर्नर अधिकारीले दक्षिण एसियाको साझा मंचमा आफूले त्यस विषयमा प्रस्ताव गरेको बताउँदै केन्द्रीय बैंक डिजिटल मुद्रामा जानुपर्ने समेत उल्लेख गर्नुभयो। डिजिटल मुद्राबाट हताश हुनुपर्ने अवस्था नआउने भन्दै रातारात डिजिटल मुद्रा लागू नहुने र डिजिटल मुद्राको अवधारणामा केन्द्रीय बैंक क्रमिक रूपमा जाने बताउनुभयो। शुक्रबार बैंकर्स संघले पोखरामा आयोजना गरेको कार्यक्रममा गवर्नर अधिकारीले डिजिटल मुद्राका बारेमा 90 भन्दा बढ़ी देशले अध्ययन गरिरहेको भए पनि अहिलेसम्म निष्कर्ष भने निस्किन नसकेको उल्लेख गर्नुभयो। नेपाली शेयर बजारको परिसूचक नेप्से शुक्रबार 8.87 अंकले ओह्रालो लागेर 2,028.77 अंकमा झरेको छ। यस दिन कुल 221 कम्पनीहरूका 36,63,220 कित्ता शेयरहरू 1,45,93,12,000 रूपियाँमा किनबेच भएका छन्। शुक्रबारको कारोबार सकिँदा बजार पूँजीकरण 28,92,51,64,20,000 रूपियाँ पुगेको छ। यस दिन कारोबार भएका 13 उपसमूह मध्ये 3 उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने 10 उपसमूहको शेयर मूल्य घटेको छ। क्षेत्रीय वायु सेवा कम्पनी थाई स्माइल एयरवेजले काठमाडौँदेखि बैंककसम्मको उडान सेवा शुरू गरेको छ। असार 17 काठमाडौँ बैंकक दुईतर्फी हवाई सेवा दैनिक रूपमा प्रारम्भ गरेको एयरलाइन्सले जनाएको छ। बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई 100% पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीलाई दिन सकिने व्यवस्था गरेको छ। समितिले शुक्रबार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूलाई अलग अलग निर्देशन जारी गर्दै त्यस्तो व्यवस्था गरेको हो। जीवन बीमा कम्पनीले पुनर्बीमा कम्पनीलाई दान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको 100% पुनर्बीमा नेपाली पुनर्बीमा कम्पनीमा दिन सकिने व्यवस्था गरेको छ। साथै निर्जीवन बीमा कम्पनीहरूले पुनर्बीमकलाई प्रदान गरेको प्रत्यक्ष हिस्सा पश्चात बाँकी रहेको हिस्साको 100% पुनर्बीमा नेपाली पुनर्बीमालाई दिन सक्ने व्यवस्था समेत गरेको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाड़ी भागका अधिकांश र तराईका केही भागमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा 3.8 मिलिमिटर, सापेक्षिक आर्द्रता 94%. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज बिहान काठमाडौँ उपत्यकामा सूर्योदय 5:12 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। कानूनी शासन र मानव अधिकारको प्रवर्धनका लागि कानून शिक्षालाई प्राथमिकता दिनुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीको जोड़। वर्तमान संविधान सबै नेपालीका लागि स्वीकार्य रहेको तत्कालीन संविधान सभाका अध्यक्ष सुभाष चन्द्र नेमवाङको भनाई। आर्थिक विधेयक 2079 राष्ट्रिय सभामा बहुमतले पारित। मुलुक र जनताप्रति गम्भीर र संवेदनशील हुन कांग्रेस नेताहरूद्वारा सरकारलाई सुझाव। र दक्षिणी युक्रेनको ओडेसामा रूसी क्षेपयास्त्र आक्रमणमा कम्तीमा 21 जनाको मृत्यु र रूस युक्रेन युद्धबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसका राष्ट्रपति भ्लादिमिर पुटिन बीच टेलिफोन वार्ता। यो सँगै बिहान 7 बजेको समाचार सकियो। हवस् त, नमस्ते।